यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। पाकिस्तानको काराकोरम क्षेत्रस्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पीकको आरोहणका क्रममा हिमपहिरोमा परि प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जासहित 10 जनाको मृत्यु भएको छ। बिहिबार हिमपहिरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो। आरोही पूर्जाको कम्पनी एलिट एक्सपिडिशनले घटनामा सबै आरोहीको मृत्यु भएको हिजो आधिकारिक पुष्टि गरेको हो। म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाईको उपनामले पनि चिनिनुहुन्छ। हिम पहिरोमा परि उहाँसहित 6 जना नेपालीले ज्यान गुमाएका हुन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्वबहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिण्डु शेर्पा रहेका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरूङ गोर्खाका हुन् भने किली पेम्बा शेर्पा दोलखाका, ग्यालु शेर्पा ओखलढुङ्गाका, नवाङ थिङ्गु शेर्पा र निमा शेर्पा संखुवासभाका हुन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो। अर्का पर्वतारोही पूर्वबहादुर गुरूङले सर्वोच्च शिखर सगरमाथा 10 पटक आरोहण गरिसक्नु भएको छ। अन्य 4 जना आरोही पनि हिमाल आरोहणका लागि निकै कुशल आरोहण गाइडका रूपमा प्रसिद्ध रहेका छन्। मृत्यु हुने विदेशी आरोहीहरूमा सोहेल साखी पाकिस्तान, वाङ झोङ चीन, नादिरा अहमद ओमान, म्यालोरी गेइस अमेरिका रहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पीक दुर्घटनामा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 6 जना नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विश्व प्रसिद्ध पर्वतारोही पूर्जाको साहस, समर्पण र योगदानको इतिहास जीवित रहने उल्लेख गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्व प्रसिद्ध पर्वतारोही पूर्जासँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्नुहुँदै भावुक सन्देश सार्वजनिक गर्नुभएको छ। उहाँले स्वर्गीय पूर्जाको साहसको प्रशंसा पनि गर्नुभएको छ। कांग्रेस सभापति गगन थापा लगायतका राजनीतिक दलका नेताहरू, पर्यटन क्षेत्रका अगुवा एवं समाजका अन्य क्षेत्रले पनि स्वर्गीय पूर्जाप्रति श्रद्धांजलि अर्पण गरेका छन्। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा जन्मनुभएका निर्मल पूर्जाको बाल्यकाल चितवनमा बितेको थियो। बेलायती गोर्खा सैनिकका रूपमा सेवा प्रवेश गर्नुभएपछि उहाँ बेलायती रोयल नेभीको स्पेशल बोट सर्भिसमा छनौट हुने पहिलो नेपाली बन्नुभयो। सन् 2019 प्रोजेक्ट पोसिबल अभियान मार्फत उहाँले विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिना 6 दिनमा आरोहण पूरा गर्नुभएको हो। यसअघि रहेको 7 वर्ष पुरानो विश्व कीर्तिमान तोडेर नेपाललाई विश्व पर्वतारोहणको इतिहासमा उहाँले नयाँ उचाइमा पुर्याउनुभयो। उहाँले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्धनको अभियानका रूपमा अघि बढ़ाइरहनु भएको थियो। गृहमन्त्री सुदन गुरूङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच 13 बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गएराती सम्पन्न वार्तामा 13 बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुँदे ज्ञापन पत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफलको प्रक्रिया अघि बढ़ाइने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्ने, मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। त्यस्तै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गर्ने, विदेशी नागरिक भए सम्बन्धित निकाय मार्फत निगरानी र व्यवस्थापन गरिने, सामाजिक सञ्जाल मार्फत धार्मिक, साम्प्रदायिक, जातीय द्वेष फैलाउने व्यक्तिहरूमाथि कानूनी कार्यवाही गरिने, सुनसरीको देवानगंज घटनापछि पक्राउ परेकाहरूको मुद्दा हेर्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिने, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार र स्वास्थ्य सेवाको व्यवस्था गर्ने, धार्मिक मागहरूको औचित्य आवश्यकता र कानूनी आधारको पुनरावलोकन गर्ने सहमति भएको छ। आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा सुनिश्चित गरिने, नेपाली नागरिकता वितरणको प्रक्रिया छानबिन गरी विदेशी नागरिकसँग सम्बन्धित विषयमा कानूनी प्रक्रिया अघि बढ़ाउने, मदरसा मस्जिद तथा अन्य धार्मिक संस्थामा प्राप्त हुने विभिन्न स्रोतको आर्थिक अनुगमन गरिने, धार्मिक संस्थामा आउने आर्थिक स्रोतको पारदर्शिता कायम गर्न र आवश्यक परे नियमन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। वार्तामा गृहमन्त्री गुरूङ, मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई, गृह संचार तथा कानून मन्त्री फाकिर महतो, त्यसै गरी प्रतिनिधि सभाका सदस्य मनिष झा, जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह तथा हिन्दू सम्राट सेना लगायतका हिन्दूवादी संगठनका प्रतिनिधिहरू सहभागी हुनुभएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा साउन 10 गते भएको दुखद घटनासँगै असामान्य बनेको तराई मधेसको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। देवानगंज घटनामा दुईजनाको मृत्यु र 20 जना भन्दा बढ़ी घाइते भएपछि तनावग्रस्त बनेको तराई मधेसको वातावरण क्रमशः शान्त बन्दै गएको हाम्रा समाचारदाताहरूले जनाएका छन्। मृतकको दाह संस्कार सम्पन्न भएको छ। नेपाल सरकार र स्थानीय समुदाय तथा पीड़ित परिवारबीच सहमति कायम भएको छ। सुरक्षा व्यवस्थामा सुधार आएको छ। साथै राजनीतिक एवं सामाजिक तहबाट निरन्तर संवाद एवं शान्ति र सद्भावका पक्षमा र्याली लगायतका कार्यहरू अघि बढ़ाएपछि जनजीवन क्रमशः पुरानो लयमा फर्कन थालेको हाम्रा समाचारदाताहरूले पठाएका समाचारमा उल्लेख छ। स्थानीय बासिन्दाहरूमा देखिएको त्रास र अन्यलको वातावरण पनि क्रमशः हट्दै गएको छ। बजार, यातायात, कृषि तथा दैनिक आर्थिक गतिविधि पुनः संचालनमा आउन थालेका छन्। गृह मन्त्रालय, स्थानीय प्रशासन र सुरक्षा निकायले क्रमशः स्थिति सहज बनाई शान्ति सुरक्षा कायम गर्न गरेको प्रयासमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, सामाजिक अभियन्ता र विभिन्न समुदायले साथ दिएपछि क्रमशः तराई मधेसको जनजीवन सामान्यतर्फ फर्कदै गएको छ। जनजीवन सामान्यतर्फ फर्कदै गएपछि पर्सा, सुनसरी, धनुषा, सिराहा लगायतका विभिन्न जिल्लामा जारी गरिएको कर्फ्यू हटाइएको छ। कतिपय जिल्लामा निषेधाज्ञा पनि हटाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जानकारी दिएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो छरितो न्याय निरूपण गर्नका लागि सहकारी कसूर हेर्ने समर्पित इजलास गठन गर्न सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेको छ। मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्य सहित प्रतिवेदन प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई बुझाउनु भएको छ। प्रतिवेदनमा पीड़ितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनस्थापना गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन गर्न अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीड़ित बचतकर्ताले रकम फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 3 जना नायब सुब्बासहित 5 जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ। आयोगले नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढ़ी व्यवसायी शैलेन्द्र राणा मगर तथा समीर कटवाललाई 3 लाख रूपियाँसहित नियन्त्रणमा लिइएको जानकारी दिएको छ। यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। चलिरहेको EDLVRS सफ्टवेयर प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गरी सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको 210 स्मृति दिवस मनाइएको छ। राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानको आयोजनामा काठमाडौँमा कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। अमरसिंह थापा नेपाल एकीकरण अभियान तथा नेपाल अंग्रेज युद्धका वीर सेनापतिका रूपमा सम्मानित राष्ट्रिय विभूति हुनुहुन्छ। स्मृति सभा मार्फत देशभक्ति, वीरता, त्याग र राष्ट्र निर्माणमा बडाकाजी अमरसिंह थापाले पुर्याएको योगदानको स्मरण गरिएको हो। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलले इतिहासलाई सम्झने हो भने अमरसिंह थापाको नाम इतिहासको कुनै एउटा पानामा लेखिएर मात्र नभई उहाँले आफ्नो जीवनलाई नै अमूल्य रूपमा रूपान्तरण गर्नुभएको भनी प्रशंसा गर्नुभयो। सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थापन गर्न त्रिपुरेश्वरस्थित राहदानी विभागले दुई शिफ्टका साथै विदाका दिन पनि सेवा सञ्चालन गरिरहेको जानकारी दिएको छ। विभागले साउन 14 गतेदेखि दुई शिफ्टमा सेवा दिँदै दैनिक 1500 आवेदन फारम खुलाएको जनाएको छ। कोरियाको रोजगार अनुमति प्रणाली पीएसका लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा साउन 14 22 गतेसम्म दुई शिफ्टमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढ़ाएको छ। हुलाक सेवा निर्देशनालय सुर्खेतले नागरिकको सवारी चालकको अनुमति पत्र लाइसेन्स घर दैलोमै ढुवानी गर्न शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमै ढुवानीको प्रक्रिया अघि बढ़ाइएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले विपदका बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। विपद व्यवस्थापनको पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित रही कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक नेतृत्वमा करूणा सबैभन्दा ठूलो गुण हुनुपर्ने बताउनुभयो। र जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह हिजो शुरू भएको छ। सप्ताहका अवसरमा डब्ल्यूएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ़ बनाउन आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अन्तर्राष्ट्रिय आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न सशुल्क प्रसूति विदा र स्तनपान मैत्री कार्यस्थल सुनिश्चित गर्न गर्भावस्था प्रसूति र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रबन्धनलाई एकीकृत गर्न आह्वान गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।